नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
भ्रष्टाचारको आरोपमा बर्खास्त आयल निगमका कार्यकारी निर्देशक खड्कालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतको आदेश। खड्कालाई हटाउने निर्णय गैर कानूनी भएको ठहर।
नेपाल र भारत बीचका विषयलाई अध्ययनका आधारमा नयाँ आयाम दिइने। सन् 1950 शान्ति तथा मैत्री सन्धि यथास्थितिमा नरहनेमा नेपाली समूह ढुक्क।
गठबन्धनमा सहभागी हुन काँग्रेससँग राजपा र संघीय फोरमले 55 सीट मागे। दुई नम्बर प्रदेशका 32 मध्ये 24 सीटमा राजपा र फोरमको दावी।
स्पेनमा 4 टन कोकिन बरामद। पानी जहाजका चालक दलका सदस्य पक्राउ।
र शारीरिक सुगठनमा ननिता महर्जनलाई दोस्रो अन्तर्राष्ट्रिय पदक।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सिङ्गल सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982।
मोबाइल 98550-63-794 98550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। भ्रष्टाचारको आरोपमा सरकारले पदबाट हटाएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट नहटाउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई पदबाट हटाउने सरकारको निर्णयलाई गैर कानूनी भन्दै निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। अदालतले खड्कालाई हटाउनुका कारण 15 दिनभित्र पेश गर्न पनि सरकारका नाममा आदेश जारी गरेको छ। पेट्रोलियम पदार्थ भण्डारण स्थल बनाउनका लागि जग्गा किन्दा अनियमितता गरेको आरोपमा सरकारले खड्कालाई असोज 2 गते पदबाट हटाएको थियो। 3 वटा संसदीय समिति र आपूर्ति मन्त्रालयको छानबिन समितिले खड्काले अनियमितता नै गरेको भन्दै कार्यवाही गर्न सरकारलाई सिफारिस गरेका थिए। सरकारले पदबाट हटाएको 2 दिनपछि खड्काले पुनर्वहालीको माग राखी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सरकारले खड्कालाई स्पष्टीकरण समेत नसोधी सिधै बर्खास्त गर्ने निर्णय गरेको थियो। त्यो कमजोरीमा टेकेर खड्काले आफ्ना कुरा भन्ने मौका समेत नदिई सरकारले हटाएको भन्दै पुनर्वहालीको माग राखेर रिट हालेका थिए। आफू 4 वर्षका लागि कार्यकारी निर्देशक नियुक्त भएको दावी गर्दै खड्काले 2075 साल मागसम्म काम गर्न पाउनुपर्ने माग राखेका छन्।
नेपाल र भारत बीचका विषयलाई अध्ययनका आधारमा नयाँ आयाम दिन पहल शुरू भएको छ। नेपाल भारत प्रबुद्ध समूह ईपीजीको 5 औं बैठकमा द्विपक्षीय विषयमा गहन अध्ययन गरी समय सापेक्ष रूपमा त्यसमा परिवर्तन गर्ने पहलबारे छलफल भएको छ। 2 दिनसम्म काठमाडौँमा भएको बैठकमा सन् 1950 शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै देशका राष्ट्रिय हित लगायतका विषयमा छलफल भएको नेपाली समूहका संयोजक पूर्व परराष्ट्र मन्त्री डाक्टर भेषबहादुर थापाले जानकारी दिनुभयो। शान्ति तथा मैत्री सन्धि यथास्थितिमा नरहनेमा आफूहरू विश्वस्त रहेको पनि उहाँले बताउनुभयो। आज सकिएको बैठकमा सीमा व्यवस्थापन बढ़ी सुरक्षित र सहज बनाउने साथै नेपाल भारत जलस्रोत सहयोग एवं उपयोग सम्बन्धमा पनि समीक्षा समेत भएको छ। नेपाली समूहका सदस्य एवं सांसद डाक्टर राजन भट्टराईले सीमा विवाद समाधानका बारेमा समग्रतामा छलफल भएको भन्दै अन्तर्राष्ट्रिय मान्यताका आधारमा सीमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। प्रबुद्ध समूहको अर्को बैठक नोभेम्बर 11 र 12 नयाँ दिल्लीमा बस्नेछ। द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् 1950 भएको शान्ति तथा मैत्री सन्धि र अरू सन्धि सम्झौताको नवीकरण, परिमार्जन र सुधारका निम्ति सुझाव दिन नेपाल र भारत दुवै देशले प्रबुद्ध समूह गठन गरेका हुन्। यो समूहको 5 औं बैठक आज काठमाडौँमा सकिएको हो।
व्यवस्थापिका संसदले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ। यसअघि अस्ति असोज 20 गते गणपूरक संख्या नपुगेर पारित हुन नसकेको यो विधेयक आज पारित भएको हो। आजको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक 2074 प्रस्तुत गर्नुभएको छ। यस्तै आजको बैठकले प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक पनि सर्वसम्मतिले पारित गरेको छ। बैठकले उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक 2074 पनि सर्वसम्मतिले पारित गरेको छ। यसैगरी महिला आयोग विधेयक 2074 पनि संसदबाट आजै सर्वसम्मतिले पारित भएको छ। यी विधेयक पारित गरेर संसदको बैठक असोज 24 गते पर्सि दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको छ।
डाक्टरको लापरवाहीले शिशुको ज्यान गएको भन्दै शिशुका आफन्तले महाकाली अञ्चल अस्पतालका डाक्टरमाथि हातपात गरेका छन्। कञ्चनपुर भीमदत्त नगरपालिका एक रौटेलाकी सरस्वती विष्टले बच्चा जन्माएको केही बेरमै ज्यान गएपछि आफन्तले डाक्टर सत्यप्रकाश कोइरालामाथि हातपात गरेका हुन्। कुटपिटबाट डाक्टर कोइराला र अस्पतालकै अस्थायी प्रहरी बीटमा कार्यरत जवान प्रताप सिंह भण्डारी घाइते हुनुभएको छ। कुटपिटबाट डाक्टर कोइरालाको निधार र शरीरमा चोट लागेको छ भने महाकाली अस्पतालमा उहाँको उपचार सम्भव नभयो भएपछि थप उपचारका लागि भारतको खटी रेफर गरिएको छ। मृतक शिशुका आफन्तको कुटाईबाट घाइते भएका प्रहरी जवान भण्डारीको टाउकोमा 7 टाँका लगाइएको छ। डाक्टरमाथि हातपात गर्नेलाई कार्यवाहीको माग गर्दै महाकाली अञ्चल अस्पतालका स्वास्थ्यकर्मीले आज ओपीडी सेवा ठप्प पारेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले स्वास्थ्यकर्मी र प्रहरीमाथि हातपात गरेको आरोपमा 5 जनालाई पक्राउ गरेको छ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका 3 सकरपुरामा 4 दिन अघि फैलिएको झाडा पखाला अझै नियन्त्रणमा आउन सकेको छैन। झाडा पखालाबाट अहिलेसम्म 70 जना बिरामी परेका छन्। स्थानीय खाँडो नदीमा आएको बाढ़ीले प्रभावित गाउँ सकरपुरामा पानी जन्ने र खानेकुराका कारणले झाडा पखालाको प्रकोप फैलिएको स्वास्थ्यकर्मीले बताएका छन्। खाँडो नदीमा मारेको माछा र घुङ्गी खाएकाले झाडा पखाला फैलिएको हो। प्रभावित बस्तीमा जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले उपचार गरिरहेको छ। कार्यालयका अनुसार अहिलेसम्म 90 जनाको उपचार भइसकेको छ। यसबीच प्रभावितमा हैजा भएको हुन सक्ने आशंकामा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले थप अनुसन्धान पनि गरिरहेको छ।
महोत्तरीको बर्दिवास क्षेत्रमा डेंगू नियन्त्रणका लागि सामूहिक प्रयास थालिएको छ। डेंगू फैलाउने लामखुट्टे, पानी जमेको ठाउँ र टायरका कापमा रहने गरेकाले अहिले त्यस्ता ठाउँमा लामखुट्टे नियन्त्रण अभियान थालिएको छ। अहिले लामखुट्टे नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय, बर्दिवास अस्पताल, बर्दिवास नगरपालिकाका जनप्रतिनिधि, सामाजिक संघ संस्था र नागरिक समाजका अगुवाले दक्ष टोली नगर क्षेत्रका बस्ती बस्तीमा परिचालन गरेको छ। पछिल्लो पटक मोटर ग्यारेजमा थुपारिएका पुराना टायरका कापमा डेंगू फैलाउने लामखुट्टेको लार्वा भेटिएपछि लार्वा नष्ट अभियान शुरू गरिएको बर्दिवास नगरपालिकाका प्रमुख विदुर कुमार कार्कीले बताउनुभयो। बर्दिवासमा गएको हप्ता 28 जनामा डेंगू भेटिएकोमा 10 जनाको अझै उपचार भइरहेको छ।
युएईमा रहेको नेपाली दूतावासले 28 जना नेपाली श्रमिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको छ। शिवाकोटी म्यानपावरबाट युएईको रोयल फल्कोन कम्पनीमा सेक्युरिटीको कामका लागि गएका 28 जनालाई हिजो र आज गरी पठाइएको दूतावासले जनाएको छ। कम्पनीले लामो समयदेखि तलब नदिएको भन्दै उनीहरू 13 दिनदेखि दूतावासमा बसेका थिए। दूतावासले कम्पनीसित समन्वय गरी पीड़ितको माग अनुसार पाउनुपर्ने सेवा सुविधा र बाँकी तलब लगायतका सेवा सुविधा उपलब्ध गराएर उनीहरूलाई नेपाल फर्काएको हो।
लोकसेवा आयोगले 93 जना सहसचिव र 295 जना उपसचिवको विज्ञापन खुलाउने भएको छ। सामान्य प्रशासन मन्त्रालयका जनशक्ति विकास शाखाका प्रमुख शालिक राम दाहालले रिक्त दरबन्दी सम्बन्धी जानकारी लोकसेवा आयोगमा पठाएको र लोकसेवाले आउँदो बुधबार विज्ञापन खुलाउने जानकारी दिनुभयो। यसै गरी मन्त्रालयले रिक्त रहेका अधिकृत तहको दरबन्दी पनि संकलन गरिरहेको छ। कार्तिक र मंगिरको अन्तिम हप्तामा आयोगद्वारा खुलाइने विज्ञापनका लागि रिक्त दरबन्दी संकलन गरिरहेको दाहाल बताउनुभयो। अधिकृत तहको कार्तिकमा प्राविधिक तर्फ र मंगिरमा प्रशासनतर्फ आयोगले विज्ञापन गर्ने कार्यतालिका छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा कांग्रेस नेता रमेश लेखकसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
कोही जान्छन् जानी जानी कोही जान्छन् जानी कति लाग्छ खर्च खर्च कमाइ कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ कामा के हो बसै कहाँ हो के हुन्छु बिदा सबै कुरा प्रष्ट हुनु नराखी दुविदा विदेश जाँदा बुझेर जानु धोका ठक्कर कसैले नखानु धोका ठक्कर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला यसमा अरूको भर पर्नु हुन्न नत्र विदेशमा दुःख पाइन्छ
पशु विज्ञान पशु चिकित्सा र मत्स्य विज्ञान संकायको प्रवेश परीक्षाको फर्म भर्ने म्याद थप गरिएको सम्बन्धी सूचना
यस कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुर चितवनमा यसै शैक्षिक सत्र 74-75 बीबीएससी एण्ड एएस र बीएससी फिसरीजमा विद्यार्थी भर्नाको लागि पूर्व प्रकाशित सूचना अनुसार विशेष कारणवश आवेदन फारम भर्ने म्याद तथा प्रवेश परीक्षाको मिति परिवर्तन गरिएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ
आवेदन दिने अन्तिम मिति यही असोज 24 गते इन्ट्रान्स एक्जाम यही कार्तिक 11 गते दिनको 11 बजे
थप जानकारीको लागि विश्वविद्यालयको वेबसाइट www.afu.edu.np मा हेर्नुहोला
दिन
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले भ्रष्टाचारको आरोपमा बर्खास्त आयल निगमका कार्यकारी निर्देशक खड्कालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको आदेश भारतसँगको सन् 1950 शान्ति तथा मैत्री सन्धि यथास्थितिमा नरहनेमा नेपाली समूह ढुक्क उपचारमा लापरवाही गरेको भन्दै कञ्चनपुरमा डाक्टरमाथि हातपात घाइते डाक्टरलाई उपचारका लागि भारत लगियो लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी खबर नेपाली कांग्रेसको गठबन्धनमा आबद्ध हुन राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम नेपालले प्रतिनिधि सभामा 55 सीट मागेका छन् प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको छलफलमा उनीहरूले प्रदेश नम्बर 2 32 मध्ये 24 सीटमा दावी गरेका छन् राजपा र संघीय फोरमले साझा उम्मेद्वार उठाउने छुट्टै सहमति समेत गरेका छन् कांग्रेससँग प्रदेश अनुसार सीट पाउनुपर्ने विषयमा कुराकानी भएको राजपाका नेता सर्वेन्द्रनाथ शुक्ला जानकारी दिनुभयो यस्तै गठबन्धनका लागि कार्यदलले बनाएको मस्यौदाका बारेमा पनि छलफल भएको र त्यसमा केही बुदा सच्याउनु पर्ने माग आफूहरूले राखेको शुक्लले जानकारी दिनुभयो
यसैबीच एमाले माओवादी केन्द्र नयाँ शक्ति पार्टी लगायतका दलले वामपन्थी गठबन्धन बनाएर आउँदो संघ र प्रदेशको चुनावमा जाने निर्णय गरेसँगै नेपाली कांग्रेस पनि लोकतान्त्रिक गठबन्धन निर्माणमा जुटिरहेको छ वामपन्थी इतरका दललाई आफ्नो गठबन्धनमा सहभागी गराउने कसरत कांग्रेसले गरिरहे पनि सीट बाँडफाँड र राजपा तथा संघीय समाजवादी फोरमको अर्को तराई केन्द्रित संघीय समाजवादी फोरमले अर्को तराई केन्द्रित गठबन्धन गरेर 55 सीटको दावी गरेपछि कांग्रेस थप चेपुवामा परेको छ तर पनि कांग्रेसले लोकतान्त्रिक गठबन्धनका लागि केही दिनदेखि लगातार छलफल जारी राखेको छ यसै विषयमा साथी प्रकाश ढकालले कांग्रेस नेता रमेश लेखकलाई लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास कसरी अघि बढ़िरहेको छ भनेर सोध्नु भएको छ
अब पहिलो कुरा त अब मुलुक नयाँ राजनीतिक ध्रुवीकरणतर्फ उन्मुख भएको छ र खास गरेर ठूला कम्युनिष्ट पार्टीहरू एमाले र माओवादी केन्द्रका बीचमा चुनावी तालमेल गर्ने गठबन्धन गर्ने र पार्टी एकीकरण गर्नेसम्मका चाहिँ त विषयहरू अगाडि बढिसकेपछि त्यसले स्वाभाविक रूपले लोकतान्त्रिक पक्षधरहरू अथवा गैर कम्युनिष्टहरू गठबन्धन गर्ने एक ठाउँमा उभिने कुरा त्यो स्वाभाविक नै भयो त्यसो भएको हुनाले अब त्यो गठबन्धन हुन्छ अगाडि बढ्छ त्यसमा सबै पक्षसँग कुरा भइरहेको छ
नेपाली कांग्रेस एउटा देशको ठूलो पार्टी र एउटा सशक्त पार्टी दुई वाम दल मिल्ने भन्नेमा चाहिँ अहिलेका जुन साना दलहरू छन् जुन चाहिँ हामीले अहिले सरसर्ती हेर्दाखेरि चाहिँ एक दुई सीट पनि जित्दैनन् भन्ने आकलन तपाईँहरू पनि आफै त्यो ढङ्गले विश्लेषण गरिरहनु भएको छ तर तिनै दलहरूलाई समेट्नु पर्ने कारण चाहिँ किन आयो कि कांग्रेस अलिक बढी नै डराएको हो यो वाम गठबन्धनबाट
यसमा डराउने कुरा केही छैन अब मूल कुरा के हो भने कांग्रेसका अगाडि केही थप चुनौती आएको छ चुनौती बढेको छ तर त्यसको अर्थ यो होइन कि काङ्ग्रेस डराएर भागिहाल्छ कि चाहिँ त डराएर बस्छ भन्ने कुरा होइन। हामी एमालेसँग पनि लडेकै हो, माओवादीसँग पनि लडेकै हो, राणाका विरुद्ध लडेको हो, पञ्चायतका विरुद्ध लडेको हो, राजाका विरुद्ध लडेको हो। राजनीतिक संघर्ष काङ्ग्रेसको अभिन्न अङ्ग हो। काङ्ग्रेसको इतिहास राजनीतिक संघर्षै संघर्षले भरिएको छ। त्यसकारण कुनै पनि राजनीतिक संघर्ष र कुनै पनि राजनीतिक चुनौतीका अगाडि काङ्ग्रेस तर्सिँदैन, बरु त्यसलाई बडो सक्षमतापूर्वक सामना गर्ने काङ्ग्रेसको चाहिँ त इतिहास छ र हामी यसलाई सामना गरेर अगाडि बढ्छौं। अर्को कुरा के हो भने अब वामपन्थीहरूको ध्रुवीकरण शुरू भइसकेपछि स्वभावत गैर वामपन्थीहरूको ध्रुवीकरण हुने नै भयो।
तपाईँहरू माओवादीसँगको गठबन्धनमा चाहिँ पछिल्लो समय सत्ता सहकारी पनि गर्नुभयो, सत्ता हस्तान्तरण लिखित सहमति अनुसार पनि गर्नुभयो, तपाईँहरू पनि माओवादीसँग संवादमा हुनुहुन्थ्यो। तपाईँहरू कहाँनिर चुक्नुभयो माओवादीलाई चाहिँ एमालेको पोल्टामा जान दिनको लागि?
हामी कहीँ चुक्या होइन। अब माओवादी र खास गरेर माओवादीमा पनि अब माओवादी पार्टीको अध्यक्षजी बडो आदरणीय व्यक्तित्व हुनुहुन्छ है, फेरि उहाँका प्रति मेरो कुनै नकारात्मक टिप्पणी छैन, तर उहाँ चाहिँ त अलि निर्णय चाहिँ त तुरन्त फेर्ने र तुरन्त चाँडो निर्णय गर्न चाहिँ त अभ्यस्त हुनुहुन्छ। त्यसकारण उहाँको चाहिँ त के भने अहिलेसम्म उहाँको पछिल्लो समयमा उहाँले गर्नुभएका विविध निर्णयहरू जसरी मलाई धेरै ज्यादा अचम्म लागेको छैन, जसरी उहाँ एमाले छाडेर आउनुभएको थियो त्यसरी काङ्ग्रेस छाडेर जानुभयो, उहाँले यस्ता अचानक यस्ता निर्णयहरू गर्ने गर्नुहुन्छ।
अब यो गठबन्धनको रस्साकसीसँगै मंगसिर 10 र 21 लागि तोकिएको चुनाव सर्ने हो कि भन्ने गाईगुई केही दिन यता चाहिँ बडो सुनिन थालेको छ। प्रधानमन्त्रीले त्यो ढंगले चाहिँ चुनाव सार्ने, काङ्ग्रेस चाहिँ घेराबन्दीमा परेको स्थितिमा चुनाव नगराउने हो कि भन्ने आशंका छ, के गर्छ काङ्ग्रेसले?
मलाई चुनाव सर्छ भन्ने लाग्दैन, चुनाव सर्दैन।
तोकिएको मितिमै चुनाव हुन्छ,
तोकिएको मितिमा चुनाव हुन्छ।
तर आशंका गर्नेहरूले चाहिँ यो संसद पनि विघटन हुने, संसद विघटन भइसकेपछि सत्ताको नेतृत्व गरेकै दलले चाहिँ चुनावी परिणाम आफू अनुकूल नआउने देखेपछि सार्ने हो कि
होइन? अब संसद विघटन त सरकारले गर्ने पनि होइन, सरकारले गरिराख्या पनि होइन, त्यो संविधानकै व्यवस्थाले संसद चाहिँ त समाप्त भइरहेका छ होइन, व्यवस्थापिका संसदको हैसियत समाप्त भइरहेका अवस्था हो। निर्वाचनको तिथिमिति घोषणा भइसकेको छ, निर्वाचन आयोग त्यसका लागि अगाडि बढ़िसकेका छ। अब यस्तोमा निर्वाचन सार्नुपर्ने, निर्वाचन नगर्नुपर्ने कुनै कारण छैन र सरकारले त्यस्तो गर्दैन, चुनाव तोकेको मितिमा हुन्छ।
उहाँ हुनुहुन्थ्यो काँग्रेस नेता रमेश लेखक। अब फेरि खबरकै सिलसिला, निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावका लागि समानुपातिक तर्फबाट उम्मेद्वार छनौट गर्न राजनीतिक दललाई सहज होस् भन्ने उद्देश्यले समानुपातिक निर्वाचन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ। आयोगमा हिज र आज कार्यक्रम गरेर समानुपातिकतर्फ दर्ता भएका 88 राजनीतिक दललाई संविधान र ऐनले व्यवस्था गरे बमोजिम उम्मेद्वारहरूको बन्द सूची पेश गर्ने तरिका सिकाएको हो। समानुपातिकतर्फ उम्मेद्वारहरूको बन्द सूची पेश गर्न असोज 29 गतेसम्मको समय दिइएको छ।
यस्तै प्रदेश र प्रतिनिधि सभा चुनावका लागि निर्वाचन क्षेत्रमा खटिने मुख्य निर्वाचन अधिकृतका लागि आजदेखि प्रशिक्षण शुरू भएको छ। नेपालमा रहेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको सहयोगमा प्रशिक्षण शुरू भएको हो। निर्वाचन अधिकृतलाई नेपाल सरकारका सचिव एवं सहसचिवले प्रशिक्षण दिएका छन्। निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा आउन सक्ने चुनौती र समस्या समाधानका उपायका बारेमा प्रदेश तहमा गएर पनि प्रशिक्षण दिइने निर्वाचन आयोगले जनाएको छ।
धनुषाको नगराइन नगरपालिकाको नगरसभा चुनावको मतगणनाका क्रममा काँग्रेसका उम्मेद्वारले मतपत्र नै खाइदिएका छन्। तीनजना दलित वा अल्पसंख्यक सदस्य छनौटका लागि चुनाव भइसकेपछि मतगणना गर्ने क्रममा काँग्रेसका उम्मेद्वार सूर्यनारायण शाहले मतपत्र खाएका हुन्। मतपत्र खाने शाहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार मतगणना सकिएर परिणाम सार्वजनिक भइसकेपछि टेबलमा राखेको चारवटा बदर मतमध्ये एउटा मत शाहले खाएका हुन्।
झण्डै 10 किलो चरेस सहित बर्दियामा एक महिला पक्राउ परेकी छिन्। बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको आम्बासा चेकपोस्टमा रूकुम काँक्री 6 घर भई अहिले दाङको घोराही उपमहानगरपालिका बस्ने पवित्रा पुनलाई चरेससहित पक्राउ गरिएको हो। काठमाडौँबाट धनगढ़ीका लागि छुटेको बस चेक गर्ने क्रममा उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय भुरी गाउँमा थप कार्यवाहीका लागि पठाइएको प्रहरीले जनाएको छ।
हत्या गरेर फरार रहेका रूपन्देही तिलोत्तमा सत्रका मानबहादुर थारू 20 वर्षपछि पक्राउ परेका छन्। 2054 सालमा गंगोलियाका रुदल यादवलाई गोलीहानी हत्या गरेपछि फरार रहेका थारू पक्राउ परेका प्रहरीले जनाएको छ। यस्तै भारतबाट नेपालमा अवैध सामान भित्राएको आरोपमा रूपन्देहीको साइना मैनाका 52 वर्षीय मीन बहादुर थापा र पोखराका 42 वर्षीय विनोद कुमार गुप्तालाई पक्राउ गरिएको छ। यसैबीच दोलखामा आमाको हत्या गरेको आरोपमा भीमेश्वर नगरपालिकाका कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। बारीमा घाँस काटिरहेका बेला उनले दाउराले हानेर आमाको हत्या गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योति मल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरग पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
नमस्कार दाई।
नमस्कार भाइ।
अनि व्यवसाय कस्तो चल्दैछ त दाई?
व्यवसाय त राम्रो छ भाइ, तर दक्ष तथा लगनशील कामदार खोज्न कहाँ जाने होला?
चिन्ता नलिनुहोस् न दाई, तपाईँ हामी जस्ता अनौपचारिक क्षेत्रका व्यवसायको यस्तो समस्या समाधान गर्नका लागि अक्सफार्म र होमनेट नेपालको साझेदारीमा सहरी रोजगार सहायता केन्द्र सञ्चालन भएको छ नि, त्यही सम्पर्क गर्नुहोस् न।
सम्पर्क सहरी रोजगार सहायता केन्द्र, थापाथली, काठमाडौँ। फोन नम्बर 01-42-22-173। पैसा नलाग्ने नम्बर 1660-10-0019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आंशिक प्राध्यापकलाई करार बनाउन माग गर्दै आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकसँग वार्ता गर्न शिक्षा मन्त्रालयले 3 सदस्यीय वार्ता समिति बनाएको छ। शिक्षा मन्त्रालयका सहसचिव तथा योजना महाशाखाका प्रमुख दिल्ली रिमालको संयोजकत्वमा 3 सदस्यीय वार्ता समिति बनाइएको मन्त्रालयका प्रवक्ता डाक्टर हरि लम्सालले जानकारी दिनुभयो। समितिको सदस्यमा अर्थ मन्त्रालयका सहसचिव उत्तम कुमार खत्री र त्रिभुवन विश्वविद्यालयका योजना महाशाखा प्रमुख प्राध्यापक डाक्टर रिदेश पोखरेल हुनुहुन्छ।
उत्तरीनाका रसुवागढ़ीबाट चिनिया सामान आयातका लागि ट्रक कन्टेनर केरुङ जान थालेका छन्। दशैं यता 368 ट्रक कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र 105 कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले बताउनुभयो। चीनबाट स्याउ, तयारी कपड़ा, बच्चाका खेलौना, विद्युतीय सामान, कपड़ा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकर लगायतका सामग्री आयात हुने गरेको टिमुरे स्थित भन्सार कार्यालयले जनाएको छ।
घरको बारदलीबाट लडेर कालीकोट सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर 4 वडा सदस्य मननामी दर्जीको ज्यान गएको छ। शौचालय जाने क्रममा बारदलीबाट लडेर दर्जीको ज्यान गएको वडा नम्बर 5 वडाध्यक्ष नरेश बमले जानकारी दिनुभयो। दर्जी स्थानीय तह चुनावमा दलित वडा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँका 2 श्रीमती, 4 छोरा र 1 छोरी छन्।
धादिङको सिद्धलेख गाउँपालिका 7 पिपल टारबाट तास खेलिरहेका 9 पक्राउ परेका छन्। गाउँका रामशरण सेडाईको घरमा तास खेल्दै गरेका उनीहरूको साथबाट 2,14,000 रुपियाँ नगद पनि बरामद भएको प्रहरीले जनाएको छ।
पतिको दीर्घायु एवं स्वास्थ्यको कामना गर्दै मधेसी हिन्दू महिलाहरूले आज निराहार व्रत बसेर करवा चौथ पर्व मनाएका छन्। हिन्दू धर्मावलम्बीहरूले मनाउँदै आएको तीज जितिया पर्व झैं यस पर्वमा पानी समेत नखाइकन महिलाहरू निराहार व्रत बस्छन्। कार्तिक शुक्ल पक्षको चतुर्थी तिथिका दिन करुवा चौथ पर्व मनाइन्छ।
मेरो पनि भन्नु छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई नहटाउन
सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको खबर उज्यालो अनलाइनमा पढेपछि धेरैजनाले प्रतिक्रिया दिनुभएको छ।
फेसबुकमा रामकुमार तामाङ लेख्नुहुन्छ, जुन व्यक्तिलाई करोड़ौं रूपियाँ अनियमितता गरेर भ्रष्टाचार गरेको आरोप लागेको छ उनले चाहिँ न्याय पाउने, अनि जुन व्यक्ति देश र नागरिकको निम्ति लड्छन् उनीहरू चाहिँ जेल जानुपर्ने, कठै मेरो देश।
यसै विषयमा ट्विटरमा राज सुवेदी व्यङ्ग्य गर्नुहुन्छ, सरकार बर्खास्त गर्ने तर सर्वोच्च नहटाउन आदेश दिने जस्ता गतिविधिले भ्रष्टाचारलाई परिचय दिनु, नेपालको कानून भ्रष्टाचारीले नै जानुन भए जस्तो भएन र
शिशुको ज्यान गएपछि कञ्चनपुरमा डाक्टर र प्रहरी बीच हातपात भएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा वीर चौधरी लेख्नुहुन्छ, यो त अति भयो, आक्रोशित भएर डाक्टरमाथि नै हातपात गर्दा त उनीहरूले बिरामी नै नहेर्न सक्छन्, यसबाट त एउटाको गल्तीले अरू नागरिकले दुःख मात्रै पाउँछन्, त्यसैले दोषीमाथि कार्यवाही होस् तर अन्यायका नाममा डाक्टरमाथि नै अत्याचार चाहिँ नहोस्।
प्रदेश र प्रतिनिधि सभाको चुनावपछि देशले स्थायित्व पाउँछ भन्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई पढेपछि रोमियो नाम राखेका साथी फेसबुकमा भन्नुहुन्छ, धेरै भए चुनाव देशमा, खोइ के परिवर्तन भयो र चुनावपछि देशमा विकास हुन्छ र शान्ति आउँछ भन्ने कुरा त नागरिकलाई झुक्क्याउने खेल मात्रै हो।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र सञ्जिता देवकोटा। अब विदेशको खबर। स्पेनमा झण्डै 4 टन कोकिन बरामद भएको छ। स्पेनको काडिज बन्दरगाहबाट झण्डै 26 करोड़ डलर बराबरको कोकिन बरामद भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। कोकिन भरिएका 165 वटा प्याकेट एउटा जहाजको खाना पकाउने ठाउँबाट बरामद गरिएको हो। जहाजका चालक दलका सदस्य टर्किस र अजरबैजानका नागरिकलाई पनि पक्राउ गरिएको छ। कोकिन कहाँबाट ल्याएको र कता लैजान लागेको भन्नेबारे खुल्न सकेको छैन। गएको हप्ता मात्रै त्यहाँ 3 जना स्पेनका नागरिक 2.5 टन भन्दा बढी कोकिन सहित पक्राउ परेका थिए भने अर्को एउटा जहाजबाट झन्डै 2.5 करोड़ डलर बराबरको प्रशोधित कोकिन पक्राउ गरिएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। मंगोलियाको उलन बटारमा भइरहेको 9 विश्व शारीरिक सुगठन च्याम्पियनशीपमा नेपाली खेलाड़ी ननिता महर्जनले रजत पदक जितेकी छिन्। ननिताले महिला 160 मिटर उचाइमा रजत पदक जितेको नेपाल शारीरिक ननिताले महिला 160 सेन्टिमिटर उचाइमा रजत पदक जितेको नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका महासचिव राजन श्रेष्ठले जानकारी दिए। फाइनलमा ननिता सहित मंगोलिया, इटली र भियतनामका गरी 4 खेलाड़ीले प्रतिस्पर्धा गरेका थिए। ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोस्रो अवसर हो। थाइल्याण्डमा पोहोर भएको यसै प्रतियोगिताको 8 संस्करणमा ननिताले काश्य पदक जितेकी थिइन्।
र पाल्पामा भइरहेको प्रदेश स्तरीय 2020 च्याम्पियन क्रिकेट प्रतियोगिताको उपाधिका लागि लुम्बिनी क्रिकेट क्लब कपिलवस्तु र प्रोफेशनल क्रिकेट क्लब पाल्पाले खेल्ने भएका छन्। आज भएको सेमी फाइनलमा लुम्बिनीले मिशन क्रिकेट क्लब पाल्पालाई 4 विकेटले तथा प्रोफेशनलले बुटोल युथ रूपन्देहीलाई 7 विकेटले हराएका हुन्। फाइनल खेल भोलि बिहान हुनेछ। प्रतियोगिताको विजेताले 60,000 रूपियाँ र उपविजेताले 30,000 रूपियाँ पुरस्कार पाउनेछन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भ्रष्टाचारको आरोपमा बर्खास्त आयल निगमका कार्यकारी निर्देशक खड्कालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतको आदेश। खड्कालाई हटाउने निर्णय गैर कानूनी भएको ठहर।
नेपाल र भारत बीचका विषयलाई अध्ययनका आधारमा नयाँ आयाम दिइने। सन् 1950 शान्ति तथा मैत्री सन्धि यथास्थितिमा नरहनेमा नेपाली समूह ढुक्क।
गठबन्धनमा सहभागी हुन काँग्रेससँग राजपा र संघीय फोरमले 55 सीट मागे। 2 नम्बर प्रदेशका 32 मध्ये 24 सीटमा राजपा र फोरमको दावी।
स्पेनमा झन्डै 4 टन कोकिन बरामद। पानी जहाजका चालक दलका सदस्य पक्राउ।
र शारीरिक सुगठनमा ननिता महर्जनलाई दोस्रो अन्तर्राष्ट्रिय पदक।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।